तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
आजको मुख्य समाचारमा प्रधानमन्त्री स्कट मोरिसनद्वारा ताजमनी अशोकासँग $550,00,000 मानसिक स्वास्थ्य सहकार्य गर्ने घोषणा, विपक्षी नेता एन्थोनी अल्बानेजीद्वारा न्यूनतम पारिश्रमिकमा 5.1% वृद्धिको समर्थन र नेपालको स्थानीय तहको निर्वाचनमा मौन अवधि सुरु भएपछि यसको अनुगमनका लागि विशेष टोली निर्माण गरिएको निर्वाचन आयोगको भनाई।
अब समाचार विस्तारमा। संघीय सरकारले मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको लगानी बढाउने घोषणा गरेको छ। प्रधानमन्त्री स्कट मोरिसनले उक्त लगानी संघीय सरकार र टास्मेनिया सरकार बीच $5,50,00,000 सहकार्यमा हुने बताएका छन्। जसमध्ये $4,60,00,000 संघीय सरकारले प्रदान गर्नेछ। प्रधानमन्त्री मोरिसनले देशकै सबैभन्दा सीमान्तकृत सीटका रूपमा लिइने उत्तरी टास्मेनियाको बास निर्वाचन क्षेत्रमा उक्त नीतिको घोषणा गरेका हुन्। लिबरल सांसद ब्रिजेट आर्चरले 0.4% जितका साथ सो क्षेत्रको प्रतिनिधित्व गर्छिन्। उक्त लगानी आत्महत्या समस्यालाई सामना गर्न आवश्यक भएको सांसद आर्चरले बताएकी छिन्।
We can do more to try and reduce the suicide rate. Again, with suicide, something that I've unfortunate personal experience of losing my stepsister to suicide, and I have seen the impact that suicide has had on small communities like mine across Tasmania as well. If we can stop one person from taking their life, then these services will be worth it.
उक्त रकमले बर्नी डेभनपोर्ट र होबार्टको बाहिरी भागमा मानसिक स्वास्थ्य क्लिनिकहरू स्थापना गर्न खर्चिइनेछ।
विपक्षी नेता एन्थोनी अल्बानेजीको आर्थिक नीति हावादारी भएको भन्दै संघीय ट्रेजरर जस फ्राइडनबर्गले आलोचना गरेका छन्। हालको मुद्रास्फीति दर अनुकूल रहन तलबमा पनि वृद्धि हुने माग विपक्षी नेता अल्बानेजीले राख्दै आइरहेका छन्। यद्यपि उनले फेयरवेयर कमिसन समक्ष भने यसलाई पुर्याइसकेका छैनन्। ट्रेजरर फ्राइडनबर्गले भने अल्बानेजीको नीति उनकै क्रस भेन्चर जिम चाल्मुस र जेसन क्लेयरसँग विरोधमा रहेको पनि बताए। फ्राइडनबर्गले यो मुद्दाको टुङ्गो फेयरवेयर कमिसनमा छाडिनुपर्ने भन्दै अल्बानेजीले
It will be for the Independent Fair Work Commission to make their determination. Now, this was the Labor Party's position until the Leader of the Opposition had another thought bubble, where suddenly he made a commitment to a 5.1% increase. People know that Anthony Albanese is simply not up to it. They know he doesn't understand the economy or indeed the consequences of the so-called positions he is taking.
युनियनहरूले भने न्यूनतम ज्याला दर 5.5% वृद्धिको माग गरिरहेका छन्। व्यावसायिक संघहरूले भने तलब वृद्धि 3% हुनुपर्ने माग राखेका छन्।
शिक्षा मन्त्रीको जिम्मेवारीबाट अलग रहेका एलेन टज सम्बन्धी विवाद चुनावी अभियानहरूका दौरान सतहमा आएको छ। बुधबार रातिको अन्तिम चुनावी डिबेटमा बोल्दै प्रधानमन्त्री स्कट मोरिसनले पूर्व कर्मचारी रचेल मिलरलाई गरिएको 5,00,000 भुक्तानीको बारेमा वित्त विभागले अनुसन्धान गरिरहेको बताए। यद्यपि यसलाई पहिले निजी मामला भएको उनले बताएका थिए। यता न्यूज लिमिटेडले भने विशेष गरी एलेन टजको नाम 22 पृष्ठको सम्झौता पत्रमा स्पष्ट रूपमा रहेको 22 पृष्ठको सम्झौता पत्रमा स्पष्ट रूपमा रहेको रिपोर्ट गरिरहेको छ। भुक्तानीका बारेमा आफूलाई थाहा नभएको भन्ने प्रधानमन्त्रीको भनाईलाई उक्त पत्रले चुनौती दिएको छ। पूर्व कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि हाल टज आफ्नो जिम्मेवारीबाट अलग रहेका छन्।
गत मार्चमा ग्रामीण भिक्टोरियाको माउन्ट डिसअपोइन्टमेन्टमा भएको हेलिकप्टर दुर्घटनाका बारेमा अधिकारीहरूले प्रारम्भिक रिपोर्ट जारी गरेका छन्। उक्त दुर्घटनामा एक पाइलट सहित 4 यात्रुको ज्यान गएको थियो। अस्ट्रेलियाली यातायात सुरक्षा ब्युरोले भने अनुसन्धान जारी रहेको र अहिलेसम्म नतिजामा पुगी नसकेको बताएको छ। यद्यपि प्रारम्भिक जाँचले के भएको हो भनेर सङ्केत भने गरेको एटिएसबीकी प्रमुख एन्गस मिसेलले बताए।
The two helicopters were flying under visual flight rules, that is, flying using visual references rather than instruments. As they approached Mount Disappointment, the pilot of the first helicopter, some 3 kilometres ahead of the second, reported entering increasing cloud cover and broadcast to the other pilot their intention to turn around. Prior to the accident, flight track data showed the second helicopter conducting a left descending turn.
क्विन्सल्याण्डमा बेमौसमी वर्षाका कारण सम्भावित बाढी र यसले निम्त्याउने डुबानका बारेमा चेतावनी जारी गरिएको छ। राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढीका कारण एउटा कार पानीमा फस्दा त्यसमा सवार 5 जनाको उद्धार गरिएको छ। बाढीका कारण 14 विद्यालयहरू पनि बन्द गरिएका छन्। उत्तरी ब्रिस्बेनको कोबुलचर भन्ने स्थानमा थुप्रै मानिसहरू बाढीमा फसेपछि उद्धार गरिएको बताइएको छ। उत्तरी क्विन्सल्याण्डकै माकेमा 31 महिलाको बाढीमा परि ज्यान गइसकेको छ।
विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माणका लागि एक भवनको स्तर वृद्धिका लागि न्यू साउथ वेल्स सरकारले लगानी गर्ने भएको छ। सरकारसँगको सहकार्यमा हुने उक्त स्तर वृद्धिको कार्यक्रममा कति लगानी हुन्छ यसका बारेमा भने केही बताइएको छैन। वेन्टवर्थका लागि लिबरलका उम्मेद्वार देव शर्मासँगको संयुक्त प्रेस मिटका क्रममा वातावरण मन्त्री केट मिनले यसको घोषणा गरेको हुन्। पेरमाउन्टको उक्त भवनले राज्यका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेसन खडा गर्न ब्लू प्रिन्टको काम गर्ने मिनले बताए।
I want to see New South Wales be the best place to drive and to run an EV, and that's why we've got a number of policies in place that will see us lower the cost of EVs and also ensure that you can get them on the road as soon as possible, which is exactly why we're rolling out this program to upgrade buildings and apartment blocks right across New South Wales to ensure that they're ready for the EV revolution, which is coming.
अब नेपालतर्फ लागौँ। वैशाख 30 हुने निर्वाचनका लागि मौन अवधि सुरु भएपछि यसको अनुगमनका लागि विशेष टोली निर्माण गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचार प्रसार सकिएपछि मतदाताहरूलाई धारणा बनाउनका लागि मौन अवधिको समय तोकिएको हुने गर्दछ। मंगलबार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द गरिएका छन्। मौन अवधि सुरु हुनु अगावै मतदान हुने स्थानको 300 मिटर वरिपरिका प्रचार सामग्री पनि हटाउनुपर्ने प्रावधान रहेको छ। निर्वाचन आयोगका प्रमुख दिनेश कुमार थपलियाले मौन अवधिमा हुन सक्ने विभिन्न क्रियाकलापलाई मध्यनजर गर्दै सूक्ष्म एवं विशेष टोली निर्माण गरिएको बताए।
मौन अवधिमा विभिन्न क्रियाकलाप हुन सक्ने आकलनको आधारमा हामीले सूक्ष्म अनुगमन र विशेष अनुगमन टोली तथा 753 निर्वाचन अधिकृतको कार्यालयमा रहेका अनुगमनकर्ताहरूलाई अरू चाहिँ मौन बस्छन्, तपाईँहरू अलिक बढी जागा बस्नुहोस् है भनेर भनेका छौँ।
वैशाख 30 शुक्रबार बिहान 7 अपराह्न 5 मतदान हुनेछ।
अब केही अन्तर्राष्ट्रिय समाचार। पपुवा न्युगिनीका उपप्रधानमन्त्री साम ब्राजिल कार दुर्घटनामा मारिएका छन्। बुधबार राति ला बुलालो राजमार्गमा भएको कार दुर्घटनामा उपप्रधानमन्त्री ब्राजिलले ज्यान गुमाएको त्यहाँका प्रहरी कमिश्नर डेभिड म्यानेङले पुष्टि गरेका छन्। स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुद उनलाई बचाउन नसकिएको प्रहरी कमिश्नरले बताए। दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
उत्तर कोरियाको मिसाइल धम्की र आणविक कार्यक्रमका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घको बैठक बसेको छ। संयुक्त राष्ट्रसङ्घका सुरक्षा परिषदका सदस्यहरू उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा चिन्तित रहेको बताइएको छ। पछिल्लो समय रूसी सेनाले युक्रेनमा आक्रमण गरेको अवस्थामा उत्तर कोरिया आफ्नो हतियार कार्यक्रमको विकासमा लागिरहेको प्रति पनि चिन्ता व्यक्त गरिएको छ। संयुक्त राष्ट्रसङ्घका लागि बेलायती स्थायी प्रतिनिधि बार्बरा वुडवर्डले यी कार्य क्षेत्रीय सुरक्षाका लागि खतरा हुने बताइन्।
This year alone, as we've heard, North Korea has launched 17 ballistic missiles, each in violation of UN Security Council resolutions. In the whole of 2021, North Korea conducted 8 missile tests. So let's make no mistake about the escalation in tempo and missile capability that these 17 launches represent.
19 शताब्दीमा अमेरिकी बोर्डिङ स्कुलहरूमा पढ्न बाध्य पारिँदा करिब 500 आदिवासी बालबालिकाको ज्यान गएको एक रिपोर्टले देखाएको छ। अमेरिकी गृह विभागले सार्वजनिक गरेको एक रिपोर्टमा हालसम्म 50 यस्ता चिहान र 400 विद्यालयको पहिचान भइसकेको पनि बताइएको छ। उक्त घटनाले अमेरिकी गोरा समुदायसँग आदिवासीहरूलाई जबरजस्ती घुलमिल गराउँदाको परिणामलाई देखाएको आदिवासीहरूको प्रतिनिधित्व गर्ने विभागकी सचिव डेभ होल्यान्डले बताइन्।
Each of those children is a missing family member, a person who was not able to live out their purpose on this earth because they lost their lives as part of this terrible system.
अब अब खेलकुद समाचारमा फुटबल र सेल्टिकले स्कटिस प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको छ। एक खेल बाँकी रहँदा चार अङ्कले अगाडि रहेको सेल्टिकले प्रतिद्वन्दी मानिएको रन्जेरलाई पछाडि पार्न सफल भएको हो। अस्ट्रेलियामा जन्मिएका प्रबन्धक एन्जी पोस्टेकोग्लाउको नेतृत्वका कारण पछिल्लो 11 महिनामा आश्चर्यजनक रूपमा सेल्टिक अगाडि बढिरहेको छ। पोस्टेकोग्लाउले आफू र आफ्नो टोलीले प्रदान गरेको सफलतालाई दिगो बनाउने कोसिसमा लागेको बताएका छन्।
It's hard for me to comprehend. I've had this lifelong dream of kind of managing a famous club and trying to make an impact, you know. I'm in this spot now where, you know, I've achieved something that I've always wanted to achieve, and I guess it's just a weird kind of feeling for me.
अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 85 रुपियाँ 91 पैसा 69 अमेरिकी सेन्ट र 66 युरो सेन्ट प्राप्त हुनेछ।
अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। भोलि पर्थमा छिटफुट वर्षाको सम्भावना सहित 19 डिग्री अधिकतम तापक्रम रहनेछ। एडिलेडमा आंशिक बादलको अवस्था सहित 23 डिग्री, मेलबर्नमा वर्षाको सम्भावना सहित 20 डिग्री, होबार्टमा आंशिक बादलको अवस्था र 18 डिग्री, क्यानबेरामा वर्षा कम हुँदै जाने र अधिकतम तापक्रम रहनेछ 19 डिग्री, वोलङ्गङमा पनि वर्षामा कमी हुँदै जाने र 23 डिग्री, सिडनीमा छिटफुट वर्षा र 25 डिग्री अधिकतम तापक्रम रहनेछ। न्युकासलमा वर्षाको सम्भावना सहित 26 डिग्री, केन्समा छिटफुट वर्षा र 29 डिग्री, र अन्त्यमा डार्विनमा आंशिक बादलको अवस्थाका साथ 31 डिग्रीसम्म तापक्रम उक्लनेछ। यसका साथ आजको एसपीएस समाचार यति नै।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।